कुरा हो। अनि वास्तवमा हामीले येशु प्रभु जुन बेलामा यो संसारमा हुनुहुन्थ्यो अझ उहाँको साथमा भएका चेलाहरूको बिचमा हुँदै गर्दाखेरि हामीलाई थाहा छ उहाँ चाहिँ गेत्सेमनीमा प्रार्थनाको लागि जानुभएको थियो रातभरि। वास्तवमा जुन विषय उहाँको अगाडि थियो त्यसको लागि उहाँ धेरै चिन्तित हुनुहुन्थ्यो। हामीलाई थाहा छ येशु प्रभु संसारमा आउनुभएको मुख्य कारण कलवरीको काम पुरा गर्नलाई। जुन दिन गेत्सेमनीमा येशु प्रभु त्यो सबै कुरा उहाँले हेरिराख्नु भएको थियो, जसले गर्दाखेरि उहाँलाई यति कष्ट भएको थियो। किनभने येशु प्रभु संसारमा आएर आफ्नो शरीरमा दुःख भोगेर मृत्युवरण अथवा बलिदान हुने कुरा चाहिँ सजिलो कुरा थिएन। अनि उहाँले वास्तवमा यति कष्ट भयो कि उहाँको पसिना रगतमा बद्धेको कुरा हामी बाइबलमा पढ्छौँ। अनि येशु प्रभुले निरन्तर भन्नुभएको कुरा हामी सम्झन्छौँ कि परमेश्वरको प्रेम प्रमाणित गर्नलाई येशु प्रभु संसारमा आउनुभयो। अनि त्यतिखेर तपाईँलाई मैले अलिकति आजको समय 2000 वर्षपछि त्यतिखेरको सन्दर्भलाई जोड्न चाहन्छु। त्यतिखेर चेलाहरू चाहिँ हराइराखेका थिए, हराइराखेको भन्दा अलमल परिराखेका थिए। उहाँले भन्नुहुन्छ तिनजना मात्रै उहाँको साथमा लानु भएको, अनि तिमीहरू चाहिँ प्रार्थना गरेर बस, अनि यिनीहरू निदाइराखेको हुन्थे। अनि त्यसपछिका कुराहरू हामीले हेऱ्यौँ भनेदेखि येशु प्रभु पक्राउ पर्नुहुन्छ, अनि त्यतिखेर पत्रुसले तरवार निकाल्छ, अनि एकजनाको प्रधान पुजारीको नोकरको कान काटिदिन्छ। तर जब येशु प्रभु जानुहुन्छ पछि पछि जाँदै गर्दा त्यसरी जोसले कान काट्ने मान्छे येशु प्रभुलाई इन्कार गर्न पुग्छ, एकचोटि होइन तीन चोटि। अनि मलाई लाग्छ विशेष गरी हामीहरू जसले परमेश्वरमा विश्वासीको मात्रै होइन एउटा अगुवाको भूमिका निभाइराखेका छौँ, मानिसहरूलाई चेतावनी दिने, मानिसहरूलाई खबरदारी गर्ने, परमेश्वरको वचन मानिसहरूलाई भनेर मानिसहरूलाई होसियारी बनाउने, उनीहरूलाई पवित्रताको बाटोमा हिँड्न सचेत बनाउने, त्यो जिम्माहरू पाएका हामीहरू होइन। त्यसकारणले यो विशेष गरी यो मूर्ति पूजाको वरिपरि यो दसैँ र तिहार हामीले भर्खरै बिताएका छौँ, अनि तिहारमा मैले दसैँमा पनि मैले धेरै कुराहरू फेसबुकको कारणले स्याड टु से दुःखलाग्दो कुरा कतिजना मान्छेहरू संसारतिर गइराखेको म देखिराखेको छु। अब तपाईँलाई म यहाँ सम्झाउँदैछु, ख्रिस्ट यति ठुलो कष्ट भोगेर तपाईँ र मलाई मूर्ति पूजा, शैतानको पन्जा, पापद्वारा आउने मृत्युको बदलामा हामीलाई स्वतन्त्र बनाउन यत्रो काम गर्नुभयो। अनि उहाँले भनेका सबै शब्दहरू उहाँको वचन बाइबलमा लेखिएको छ, जुन कुरो तपाईँ र मेरो हातमा छ त्यसैको प्रचार, त्यसैको विश्वास, त्यसैले अध्ययन हामी गरिराखेका छौँ। र तपाईँलाई म आज यही मात्रै गर्न चाहन्छु, अलिकति सचेत हामीले हुनुपर्ने रहेछ कि रहन्छ भन्ने। किनभने जुन प्रकारले मान्छेहरू त्यो बेलामा पनि त्यस्तै मान्छेहरू थिए, बिस्तारै बिस्तारै पछि पछिको कुरा गर्यो भने विभिन्न पटक इतिहासमा, मण्डलीको इतिहासमा विश्वासीहरू तर्किँदै गएको धेरैचोटि छ। रोमन क्याथलिकहरूले पापमोचन पत्र बेच्नेदेखि लिएर धेरै अरू, अनि अहिले यतिखेर संसारभरिको क्रिस्चियनहरू येशु ख्रिस्टको क्रुस बोक्नेहरू चाहिँ कम छन्, उहाँको वचन पालन गर्नेहरू चाहिँ कम छन्। त्यसैको बिचमा तपाईँ र म कस्तो खालको क्रिस्चियन हुने भन्ने विषय महत्त्वपूर्ण छ। त्यसकारणले अलिकति मलाई येशु प्रभुको दोस्रो आगमनलाई विचार गरेर तिम्रो जीवन कसरी जिउनु पर्छ ख्याल गर, पत्रुसले चेतावनी दिन्छन्। वास्तवमा पत्रुसको पहिलो र दोस्रो पत्रुसमा यति कुरा लेखेका छन् उनले, होइन पावलले पानै पिच्छे बाइबलमा यसको चेतावनी छ, भरमाउनुदेखि होसियारी हुने कुराको बारेमा। अनि तपाईँलाई मैले याकुबको कुरा लेख्न चाहन्छु, के अरे पढ्न चाहन्छु। याकुबले के भन्छ? याकुब एक अध्यायको 22 पदमा, वचन पालन गर्ने हो र सुन्ने मात्र भएर आफैलाई धोका नदेऊ। वचन पालन गर्ने हो, सुन्ने मात्र भएर धोका नदेऊ। वास्तवमा यो मूल्याङ्कन गर्ने विषय हो। यो सुन्ने मात्र के हो, धोका दिने के हो, पालन गर्ने के हो? तपाईँलाई म यो धेरै क्रिस्चियनहरूको यो फितलोपना, मूर्ति पूजाको नजिक यति फितलो प्रकारले उनीहरू गइराखेको छ, तपाईँले विचार गर्नुहोस्। सर्वशक्तिमान, भस्म गर्ने आगो परमेश्वरलाई निन्दा हुने काम गरिराख्नु भएको छ भनेदेखि रेकर्डमा लेखिएको छ, रेकर्डमा बाइबलमा पुस्तकहरूको बारेमा छ। त्यो पुस्तकहरू खोल्ने 20 अध्याय होइन प्रकाश, त्यो पुस्तकहरू खोलिने छ। तपाईँ र मेरो एभ्रिथिङ, अहिले त के छ भनेदेखि संसारिक तवरले पनि, टेक्नोलोजीको तवरले पनि तपाईँ र म कुन ठाउँमा छौँ, हामीले के भनिराखेका छौँ, हाम्रो कुराहरू रेकर्डेड हुन्छ। म कुनै ठाउँमा यहाँ मलको छेउतिर, पसलको छेउतिर गएँ भने त्यो कुन चाहिँ पसलको छेउमा पुगेका छु त्यसको भोलि मेरो इमेलमा मेरो कुराहरूमा भट्टाभट एडभर्टाइज आउन थाल्छ, किनभने त्यो मलाई देखिसक्यो त्यहाँ। किनभने हाम्रो फेस रेकग्नाइज गर्ने तत्त्वहरू छ त्यहाँ माथि। फोन त छँदैछ, यो एप्पलको फोन त निरन्तर, गुगलको त निरन्तर कनेक्सन हुन्छ भन्छ उनीहरूले, होइन? तपाईँ के गर्दै हुनुहुन्छ, कहाँ जाँदै हुनुहुन्छ, के भन्दै हुनुहुन्छ, एभ्रिथिङ रेकर्डेड। दिस इज संसारिक बुद्धि, तर परमेश्वरको बुद्धिको कुरा कहाँ छ? तपाईँ र मैले भनेका, तपाईँ र मैले गरेका, अनि मान्छेहरूले परमेश्वरको नामलाई अलिकति हल्का प्रकारले मान्छेको चित्त बुझाउने र मान्छे अगाडि ग्रहणयोग्य हुन र ग्रहण गर्नलाई परमेश्वरलाई निन्दा हुने काम त हजारौँ मान्छेले गर्छन्। प्रियहरू हो, ध्यान दिनुहोस् परमेश्वरको वचनले के भन्छ। आज त्यो कुराको बारेमा हामी अर्को विषय, हाम्रो अगुवापनको बारेमा, डिसाइपलसिपको बारेमा हामी अर्को हप्तादेखि सिक्नेछौँ। आज तपाईँलाई यो कुराहरू मलाई अलिकति सचेत गराउन मन लाग्यो। त्यस कारणले अन्तका दिनको कुरा गर्दै गर्दाखेरि बाइबलमा के छ, हरेक पापीहरूले दण्ड पाउँछ भन्ने कुरा छ, अनि विश्वासीहरू पवित्रीकरण ख्रिस्टको दोस्रो आगमनमा मात्र पूर्ण हुन्छ, विश्वासीहरू पवित्र हुँदै जाने कुरा। जब हामी येशूलाई विश्वास गर्छौँ, हामीमा पवित्रीकरणको, पवित्रता सुरु हुनेको पहिलो चरण सुरु हुन्छ, जुन चाहिँ सबै पाप येशूको रगतले धोइन्छ। त्यसको मतलब के छ? शैतानबाट हामी स्वतन्त्र हुन्छौँ, किनभने ख्रिस्टको विजयी क्रुस शैतानलाई कुल्चिसकेका छ। त्यो सबै कुरा परमेश्वरको वचनद्वारा हामीले सुन्दछौँ। जब ख्रिस्टको दोस्रो आगमन हुन्छ, हामीलाई महिमामा, हामी उहाँको महिमामा, उहाँलाई हामी उहाँको महिमामा देख्छौँ। हामी पनि शारीरिक रूपमा, नैतिक रूपमा, होइन फिजिकल्ली, मोरल्ली एन्ड स्पिरिचुअल्ली वी बिकम लाइक हिम। त्यो दिन चाहिँ हामी उहाँ जस्तै हुन्छौँ। आज चाहिँ हामी पवित्रीकरणमा बढ्दैछौँ। तपाईँलाई मैले आज सम्झाउन खोजेको कुरा के हो भने, क्रिस्चियनिटी इज टोटली फरक कुरा हो, क्रिस्चियन जीवन चाहिँ फरक कुरा हो। यो हामीले बुझ्नु पर्यो, जुन कुराको हामी सेवा गरिराखेका छौँ यो खतरनाक विषय हो, एकदमै ठुलो कुरा हो, जुन चाहिँ हामीले त्यति सिरियसली लिइराखेका छैनौँ होला, होइन? तर एकदमै ठुलो कुरा हो। तपाईँलाई मैले पहिलो योहन्ना 3:2 पढ्न चाहन्छु। प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौँ र हामी के हौँला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौँ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौँ। उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्छौँ। त्यसैले प्रियहरू हो, ख्रिस्टमा विश्वास गर्नेहरूले परमेश्वरलाई कति इज्जत दिएको छ ठुलो कुरा हुन्छ। बाइबलमा धेरै कुरा लेखेको छ संसारका मान्छेहरू मूर्ति पूजाहरूको बीचसँगको सम्बन्ध हामीमा के हुनुपर्छ, बाइबलमा धेरै कुरा लेखिएको छ। यो दण्डको कुरा छ नि, मान्छेलाई दण्ड नहुने भएको भए अर्कै कुरा हुन्थ्यो, होइन? म तपाईँलाई आजको वचन सेयर पनि गर्न चाहन्छु, मैले अलि अर्कै किसिमले आज त्यो बनाउनुको साटो के भन्छ पावर पोइन्ट बनाउनु साटो सबै पदहरू मैले यहाँ राखेको छु, सबै पदहरू। वास्तवमा तपाईँलाई मैले अघि भन्दै थिएँ, मैले खास पढ्न खोजेको चाहिँ हिब्रु 9:27 के लेखेको छ, जसरी मानिसको निम्ति एकपटक मर्नु निश्चित छ त्यसपछि इन्साफ। यहाँनिर के लेखा छ, हामी सबैको एक दिन इन्साफ हुन्छ। हामी सबै येशु ख्रिस्टलाई विश्वास गरेका नगरेका, परमेश्वरबाट पवित्र भएका नभएका, हरेक मान्छेको इन्साफ हुन्छ। अब तपाईँलाई त्यो इन्साफको कुरा गर्दै गर्दा प्रकाश 20:11-15 म यहाँ पढ्न चाहन्छु, पुस्तकको बारेमा यहाँ छ। मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनेलाई देखेँ, अनि यो 20 अध्यायमा चाहिँ त्यो ठुलो सेतो सिंहासन भनेको चाहिँ विश्वास नगर्ने, नयाँ जीवन नपाएकाहरूको यो जाँच हो, के भन्छ त्यसलाई, यो चाहिँ न्याय हो। बेमा सिट भन्ने चाहिँ येशु प्रभु संसारमा आउने बित्तिकै तुरुन्तै हुने, त्यहाँ चाहिँ क्रिस्चियनहरूको जाँच हुन्छ, तपाईँ र मेरो पनि जाँच हुन्छ। त्यसले चाहिँ मुकुट बाइबलमा के लेख्या छ भनेदेखि त्यो जाँचबाट चाहिँ कतिजना मान्छेहरूले मुकुट पाउँछन्, कतिजना मान्छेहरूले 7-10 कतिवटा सहरको शासन गर्ने अधिकार पाउँछन्, हामी बुझ्दैनौँ के हो, रहस्यमय कुरा छ तर जाँच छ। तर यो बेमा सिट, यो ठुलो सेतो सिंहासनको अगाडि हुने चाहिँ यो चाहिँ विश्वास नगरेकाहरूको लागि त्यसपछि आउने आगोको कुण्डमा फालिने खालको त्यो न्याय हो। उहाँको सामुन्नेबाट पृथ्वी आकाश भागेर गए, पग्लेर गए। पत्रुसले के भन्छ, त्यो ठुलो आवाज आएपछि सबै कुरा पग्लिन्छन्। त्यतिखेर कुनै कुरा पनि त्यहाँ पग्लिन नपग्लिने केही हुँदैन। तिनीहरूको निम्ति कतै ठाउँ पाइएन, त्यो पापमा परेको आकाश र पृथ्वीको निम्ति काहीँ ठाउँ पाइएन। मैले ठुला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिएका देखेँ। ती पहिला मरिसकेकाहरू अब त्यहाँ सिंहासनको सामुन्ने उभिन्छन् जसले ख्रिस्टलाई विश्वास गरेको छैन। अनि यो अनि यहाँनिर लेखेको छ, र पुस्तकहरू खोलिए। त्यतिखेर खोलिने पुस्तक एउटा मात्र होइन, अरू पुस्तकहरू, अनि अर्को एउटा पुस्तक पनि खोलियो जो जीवनको पुस्तक हो। हामीले बेला बेलामा यो कुरो जीवनको पुस्तकमा हाम्रो नाम लेखिया छ कि छैन, अथवा जसको नाम जीवनको पुस्तकमा लेखिएको छ त्यसलाई मेटाउने कोही पनि छैन। त्यहाँ जसको लेखिएको छ त्यो सदाको लागि उहाँमा सुरक्षित हुन्छ। अनि ती पुस्तकहरूमा लेखिएका कुरा मुताबिक तिनीहरूका काम अनुसार मृतकहरूको इन्साफ भयो। समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो, अनि मृत्यु र पतालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आआफ्ना काम अनुसार इन्साफ भयो। मृत्यु र पताल अग्निकुण्डमा फालियो। यो अग्निकुण्डको दोस्रो, यो अग्निकुण्ड चाहिँ दोस्रो मृत्यु हो। त्यसैले म के भन्छु भने यहाँ परमेश्वरको वचनमा पवित्र आत्मा येशु प्रभुको आत्माद्वारा पत्मोस टापुमा प्रेरित युहन्नालाई यो प्रकाश हुन्छ र उनले यो कुरा लेख्छन् यहाँनिर, यो दोस्रो मृत्युको बारेमा। यति भयानक कुरा हो अनि ख्याल ख्याल गर्ने कुरा होइन। जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेटाइएन त्यो अग्निकुण्डमा फालियो, त्यो दोस्रो मृत्यु। प्रियहरू, यो ख्याल ख्याल होइन। दिस इज वाट बर्न्स, हामीलाई भित्र जलाउनु पर्यो। यसले हामीलाई यति साह्रो परमेश्वरको काममा लग्नु पर्यो। हाम्रा प्रियहरू, म तपाईँलाई भन्ने गर्छु नि, 42 वर्ष अगाडि जब म येशु प्रभुमा विश्वास गरेँ नि, मैले यो सबै कुराहरू त्यतिखेरै बुझेको थिएँ। त्यही कारण मैले आफ्नो परिवारको लागि प्रार्थना गर्न थालेँ। अनि जबसम्म मेरो सबै दाजुभाइ दिदीबहिनी आमा बुवाले विश्वास गर्नु भएन, दिन प्रार्थना गर्थे। अनि मलाई जहाँसम्म लाग्छ तपाईँले यो कुरा विश्वास गरेर प्रार्थना गर्नुभयो भने परमेश्वरले तपाईँको प्रार्थनाको उत्तर पनि दिनुहुन्छ। तर के तपाईँ विश्वास गर्नुहुन्छ कि विश्वासमा नभएका प्रियहरू ठिकै छन् भन्ने सोच्नुहुन्छ कि ख्रिस्ट येशूको आगो तपाईँमा बल्या छ? यो महत्त्वपूर्ण कुरा हो। यहाँ 20:10 के छ? तिमीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धको कुण्डमा फालियो। आज जो मान्छेहरू यो मूर्ति पूजालाई साधारण सोचेका छन् नि त्यो बहकाइएकाहरू हुन्। अङ्ग्रेजीमा डिसिभर्स डिसिभ्ड भन्छ, धोकामा परेका। अनि यो धोकामा पर्नेहरू सजिलो क्रिस्चियनिटी क्या सबैसँग मिल्ने, कसैको विरोधी नहुने, तर कुरा के हुन्छ, कोर हृदयमा ख्रिस्ट येशू हुनुहुन्न त्यस्तो मान्छेको, न नै उसको हृदय ख्रिस्ट येशूद्वारा परिवर्तन भएको हुन्छ। जहाँ त्यो पशु र झुटो अगम वक्ता पनि थिए त्यहाँ तिनीहरूले दिन रात सदा सर्वदै यातना भोग्दथे, झुटो अगम वक्ताहरू। त्यस कारणले हामीले बोल्ने कुराहरूमा हामी होसियारी हुनुपर्छ, होइन? पृथ्वी र स्वर्ग जब फालिन्छ त्यहाँ के छ? परमेश्वरको रेकर्डमा लेखिएको सम्पूर्ण कुरा प्रकट हुनेवाला छ। अहिले त तपाईँले अरूले नदेख्दाखेरि तपाईँ के भनिरहनु भएको छ, के गरिरहनु भएको छ, को मान्छेसँग कसरी ताँजो मिलाउनुहुन्छ, तर प्रभुको पुस्तकमा लेखेको छ। मृत्युपछि पनि बितेको जीवनमा गरेका कुरा सम्झना हुन्छ, पक्का सम्झना हुन्छ। अनि तपाईँलाई मैले यहाँनिर लुका 16:25 पढ्छु। अब्राहमले भने, छोरा याद गर, तैँले आफ्नो जीवनकालमा असल असल कुराहरू भोग गरिस् र त्यसै गरी लाजरसले दुखै दुःख भोग्यो, त्यो अब यहाँ आराममा छ, तँ चाहिँ कष्टमा छस्। यो लाजरस र धनी मान्छेको बिचमा जब धनी मान्छे कष्टमा पर्छ अनि अब्राहमलाई उसले अनुरोध गर्छ लाजरसलाई पठाइदिनु ताकि उसले औँला चोपेर मेरो मुखमा एक थोपा पानी खसालिदिनु बित्नु। त्यहाँनिर येशु प्रभुले भनेका वचन हुन् नि यी। तपाईँ र मैले साँच्ची नै येशूलाई प्रभु नै मान्छौँ, उहाँ मेरो लागि आउनु भएको थियो भनेर विचार गर्नुहुन्छ भनेदेखि यो येशूको वचन हो। यो येशू यसरी बोल्दै हुनुहुन्छ। धनी मान्छे र लाजरसको कुरा चाहिँ येशू प्रभुले भनेको कुरा हो। अनि त्यहाँ कस्तो कष्ट हुन्छ र कस्तो दुःख हुन्छ भन्ने कुरा यहाँनिर देखिन्छ। अनि त्यो नर्कमा गएको धनी मान्छेको पनि चित्कार छ। त्यसपछि तपाईँले पढ्दै गर्नुभयो भने 16 लुकामा त्यहाँनिर उसले अनुरोध गर्छ, उसको दाजुभाइहरूले चाहिँ सुसमाचार सुन्नको लागि कसैलाई स्वर्गबाट पठाइदिनु। त्यहाँनिर येशू प्रभुले भने कुराहरू त सबै तपाईँले देख्नुहुन्छ। त्यस कारणले यो महत्त्वपूर्ण कुरा छ। अनि यो डिटेलमा होइन तपाईँलाई लुक 25 मैले पढेँ, रोमी 2:16 के छ? त्यो दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचार अनुसार येशू ख्रिस्टद्वारा मानिसहरूका गुप्त कुराहरूको इन्साफ गर्नुहुनेछ। मानिसहरूको इन्साफ चाहिँ सुसमाचार अनुसार येशू ख्रिस्टद्वारा उहाँको सुसमाचारमा मानिसहरूको गुप्त कुराहरू पनि त्यो दिन प्रकट हुनेछ। यो महत्त्वपूर्ण कुरा छ। मानिसहरूले नदेखिने गरी गरेका सबै कुरा प्रकट हुन्छ एउटा एउटा डिटेलमा। त्यस कारण तपाईँ र मेरो हृदयमा परमेश्वरको सम्बन्ध र उहाँको अगाडि कसरी हामी गर्दैछौँ, अदृश्य गुप्तको कुरा, अनि ती सबै कुराको दण्ड एक दिन हुनेछ। अरूको पापको दण्ड होइन कि आफ्नो पापको। मान्छे त धेरै जस्तो क्रिस्चियनमा के गरिरहेछ भने नि अरूको कुरा देखिरहेछ, फलानु मान्छे र फलानु मान्छे अरूको कुरा देखिरहेछ। तर त्यो दिन न्याय हुने दिन चाहिँ के हुन्छ? आफ्नो पापको हुन्छ। हामी हरेकको आफ्नो पापको हुन्छ, अदृश्य कुराको हुन्छ, गोप्य गोप्य कुराको हुन्छ। ख्रिस्टलाई आदर गर्नुको मतलब अथवा ख्रिस्टलाई पछ्याउनुको मतलब कतिजना मान्छेहरूले बुझेका छैन। त्यसको मतलब के हो? मान्छेहरूले के गर्छन् भनेदेखि धेरै जस्तो तपाईँहरूलाई म यो किन भनिरहेको छु भने नि हाम्रो मण्डलीमा यस्ता मान्छेहरू भरिभरि होला। तपाईँ र मेरो जीवनमा यो सचेतना आउनु पर्यो र मण्डलीको मान्छेहरूलाई सचेत गराउनु पर्यो। ख्रिस्टलाई पछ्याउनु, क्रिस्चियन हुनु, मुक्ति पाउनु भनेको चाहिँ मण्डली ज्वाइन गर्ने अनि मण्डलीका कतिवटा क्रियाकलापहरूमा सहभागी हुने। मण्डलीमा के क्रियाकलाप हुन्छ? अब देखिने क्रियाकलाप, धेरै जस्तो सुसमाचार सुनाउने काम त कमले गर्छ, त्यो पनि एउटा क्रियाकलाप हो। कतिजना मान्छेले सुसमाचार सुनाउने काम गर्दा पनि गलत, ठिक, पुरै ठिक चाहिँ नहुन सक्छ, सुसमाचार सुनाउनु पर्छ, तर कतिजना मान्छेको विचारमा चाहिँ धेरै काम गरिरहेछ, होइन, चर्चमा लिड गरिरहेछ, प्रचार गरिरहेछ, अथवा बाजा बजाइरहेछ, वर्सिप गरिरहेछ, त्यो सबै कुरा परमेश्वरको उद्धार पाएको, पाप क्षमा पाएको, साँच्ची नै येशूको चेला भएको कुराको ग्यारेन्टी होइन। कति मान्छेहरूले के सोच्छन् भने येशूलाई पछ्याउनुको मतलब चाहिँ येशू ख्रिस्टको बारेमा अरूलाई बाँड्ने, होइन, अथवा अरूलाई सुसमाचारको पर्चाहरू दिने, विभिन्न किसिमका कुराहरू, क्रिस्चियन एक्टिभिटिजहरूमा सहभागी हुने। धेरै मान्छेहरूले यस्ता कुराहरू विचार गर्छन्, अथवा कतिजना मान्छेहरूले चाहिँ आर्थिक रूपमा दशांश दिने अथवा परमेश्वरको कामको लागि पैसा दिने, यी सबै कुरा असल हुन्। तर तपाईँलाई म भन्दैछु, मण्डलीमा जोइन गर्दै, मण्डलीका एक्टिभिटीमा सहभागी हुँदै, सुसमाचार प्रचार गर्दै, अनि अर्को कुरा के भने मैले पैसा रुपियाँ दिँदै, यो सबै कुराहरू तपाईँ र मेरो मुक्तिको निश्चयता होइन, त्यसले ग्यारेन्टी दिँदैन, त्यो कुरा क्रिस्चियन भएको कुराको प्रमाण होइन। यहाँनिर क्रिस्चियन भएको कुराको प्रमाण चाहिँ जबसम्म हामी ख्रिस्टलाई प्रभुको रूपमा ग्रहण गर्दैनौँ। अनि मैले यहाँ कतातिर गयो, क्रिस्चियन भएको कुराको मतलब चाहिँ के छ भने उनीहरूको हृदय, उनीहरूको इच्छा, उनीहरूको योजना, उनीहरूको विचार प्रभु येशूको विचार अनुसार परिवर्तन हुनु पर्यो। ख्रिस्टलाई, ख्रिस्टको अगाडि आफैलाई सरेन्डर गर्नु पर्यो। जबसम्म ख्रिस्टको अगाडि आफैलाई समर्पण गर्दैन, सरेन्डर गर्दैन, मैले एउटा पद यहाँनिर अलिकति तल तपाईँलाई मैले कलसी छको के अरे 2:6 जसरी तिमीहरूले ख्रिस्ट येशूलाई प्रभु भनी ग्रहण गर्यो त्यसरी नै उहाँमा आफ्नो जीवन बिताओ। मानिसको जीवन परिवर्तन, उसमा नयाँ जीवन हुने कुराको सही अर्थ चाहिँ उसको हृदय बदलिन्छ। त्यो हृदय बदलिनेको मतलब के छ भनेदेखि कलसी 2:6 ख्रिस्ट येशूलाई प्रभु भनी ग्रहण गर्ने, जुन चाहिँ युहन्नाको सुसमाचारमा पनि हामी देख्दछौँ, येशु ख्रिस्टलाई ग्रहण गर्ने र उहाँमा विश्वास गर्ने, 1:12-13। त्यसपछि वास्तवमा रोमीको पुस्तकमा तपाईँले 10:9-10 देख्नुहुन्छ, ख्रिस्टलाई प्रभु स्वीकार्ने र उहाँलाई मरेकोबाट परमेश्वरले बौरी उठाउनु भनेर विश्वास गर्ने। अनि यहाँनिर सबभन्दा ठुलो समस्या मान्छेहरूलाई येशु ख्रिस्टको प्रभुत्व स्वीकार्ने कुरा बुझेका हुँदैन, यो सबभन्दा ठुलो समस्या हो। येशु ख्रिस्टलाई प्रभु भनेर स्वीकार गरेको मान्छेको मात्र उसको जीवनमा येशुको शासन, येशु प्रभुको शासन, पवित्र आत्माको नियन्त्रण आउँदछ। त्यसकारणले सरेन्डर भन्छ, अङ्ग्रेजीमा सरेन्डर, पूर्ण समर्पणता, सम्पूर्ण हिसाबले येशुको शासनलाई स्वीकार गरेको व्यक्ति, उसमा चाहिँ नयाँ जीवन आउँछ, नयाँ गरी जन्मेको व्यक्ति त्यो मात्रै हुन्छ। यो कुरोमा हामी क्लियर हुनु पर्यो। जब येशूलाई सम्पूर्ण रूपमा उसले समर्पण गर्छ आफैलाई, येशू उसको जीवनको प्रभु हुनुहुन्छ, त्यसको मतलब के हुन्छ, येशूका हरेक वचनहरू उसको निम्ति बाटो र ज्योति हुन्छ, त्यस अनुसार ऊ जिउँछ, अनि ऊ चाहिँ क्रिस्चियन भएको कुराको प्रमाण त्यहाँनिर हुन्छ। त्यसैले यो विषयलाई हामीले एक एक गरी चिन्तन, मनन र ध्यान दिनुपर्ने कुरा हुन्छ। कलसी 2:6 कुरा, प्रभु भनी ग्रहण गर्ने र उहाँमा आफ्नो जीवन बिताउने, वास्तवमा येशु ख्रिस्टमा आफ्नो जीवन बिताउने भन्ने शब्दमा धेरै कुराहरू छन्। जब तपाईँ येशु ख्रिस्टको वचनभन्दा दाहिने बायाँ जानुहुन्छ, बाइबलमा धेरै त्यसको बारेमा लेखिएको छ, येशु ख्रिस्टको बारेमा, दाहिने बायाँ गर्ने कुराहरूको बारेमा धेरै बाइबलमा लेखेको छ। तपाईँलाई मैले यहाँ भजन सङ्ग्रह 119:155 परमेश्वरको वचनले के भन्छ? मुक्ति पाउने व्यक्ति दुष्टहरू बचाउने छैनन् किनभने तिनीहरूले तपाईँका व्यवस्थाहरू मान्दैनन्। वास्तवमा यो परमेश्वरको व्यवस्था भन्ने जुन चाहिँ यहाँ विषय छ नि, हामीले बाइबलमा पावलले धेरैचोटि भन्दछन् व्यवस्था पालन गरेर हामीले उद्धार पाउँदैनौँ, नियमहरू पालन गरेर उद्धार पाउँदैनौँ। तर त्यसको मतलब यो होइन कि हामी बेनियममा जिउँछौँ, होइन नि। हामीमा ख्रिस्टको आत्माको नियन्त्रण हुन्छ, हामी पवित्र आत्मामा उहाँको अनुग्रहको शक्तिमा जिउँछौँ, जुन चाहिँ परमेश्वरको इच्छा अनुसार, उहाँको विचार अनुसार, उहाँको महिमा अनुसार। अनि आज धेरै क्रिस्चियनहरूलाई चाहिँ सैतानले फसाइराखेको कुरा तपाईँको अगाडि म भन्न चाहन्छु। त्यही कारणले उनीहरू के गर्छन्, संसारको कुराहरूमा उनीहरू सजिलैसँग खेलिराखेका छन्, गेम खेलेको जस्तै। उनीहरू ख्रिस्टमा मुक्ति पाएको भानमा, त्यस्तो विचारमा छन्, जबकि उनीहरूको हृदय कहिल्यै परिवर्तन भएको छैन। झुट बोल्ने कुरामा, रुपियाँ पैसामा तलमाथि, मानिसहरूलाई आफ्नो फाइदाको लागि मात्रै मान्छेहरूको पछि लाग्ने स्वार्थी, परमेश्वरको इच्छा कहिले पनि खोज्या छैन। अगाडि त एकदम पर्फेक्ट, जे भन्नुपर्छ जे सुन्नुपर्छ त्यही भन्न सिपालु, तर परमेश्वरले त्यो सबै कुरा पनि त उहाँको पुस्तकमा लेखिन्छ नि। उनीहरूको जीवन आफ्नै स्वार्थले नियन्त्रण र शासन गरिराखेको हुन्छ, सेल्फिस टोटली, होइन। परमेश्वरको वचनमा चाहिँ त्यो कुरा प्रष्ट लेखिएको छ कि हामी ख्रिस्टलाई प्रभु मान्दैछौँ कि संसारका कुराहरूलाई, उहाँको इच्छा खोज्दै हुन्छौँ कि हामीहरू आफ्नो फाइदा, हामी स्वार्थको पछि लागेका छौँ कि ख्रिस्टको महिमा खोजेको छौँ, उहाँको आज्ञा के हो, उहाँको आज्ञा गर्ने हामी कुन नियतले उहाँको वचन पालन गर्छौँ, अथवा उहाँको वचन हामी जब पढ्छौँ हाम्रो त्यो वचन पढ्नुको कारण के हो, उहाँको वचनमा उहाँले कस्ता कुराहरू भन्नुभएको छ, त्यो कुराले हामीलाई, हामीले जे जे काम गरेका छौँ, हाम्रो जीवनमा जे प्राथमिकता छ, जे एक्टिभिटी छ, जुन विचार छ, हामी कसरी मानिसहरूको बिचमा घोलमेल भइराखेका छौँ, के कन्डेम गरेछ उहाँको वचनले, प्रभु येशूको वचनले त्यसलाई कन्डेम भनेको चाहिँ दोष लगाइराखेको छ, दण्डित बनाइराखेको छ। अनि के त्यस्तो परमेश्वरको इच्छा चाहिँ के हो भनेर जान्ने हामी चाहना गरिराखेका छौँ कि छैनौँ भन्ने कुरा महत्त्वपूर्ण छ। तपाईँलाई पहिलो योहन्ना 2:3-4 पद म यहाँ पढ्न चाहन्छु। हामीले उहाँको आज्ञा मान्ने गर्यौँ भने साँच्चै हामीले उहाँलाई चिनेका रहेछौँ भनेर थाहा हुन्छ। उहाँको आज्ञा मान्ने गर्यौँ भने, बाइबलमा वास्तवमा उहाँको आज्ञा मान्ने सम्बन्धी कुरा धेरै छ, होइन। उहाँको आज्ञा, उहाँलाई प्रभु प्रभु भन्ने, तर उहाँको आज्ञा नमान्ने चाहिँ उसले घर दुई किसिमको जगको बारेमा लेखिएको छ त्यहाँनिर, होइन। अनि यहाँनिर कसैले उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञा मान्दैन भने त्यो झुट्टा हो अनि त्यसमा सत्य हुँदैन। हरेक व्यक्तिलाई थाहा हुन्छ उसले उहाँको आज्ञा मानेको छ कि छैन भनेर, होइन। त्यसैले परमेश्वरको आज्ञा मान्ने कुरा महत्त्वपूर्ण छ, हामी हरेकको जीवनमा महत्त्वपूर्ण छ परमेश्वरको आज्ञा मान्ने कुरा, होइन। त्यो कुरा हामी यहाँ देख्दछौँ। यहाँनिर उहाँको आज्ञा पूर्ण रूपमा पालन नगर्नु त झुट्टा हो, होइन। त्यो कुरा चाहिँ परमेश्वरको वचनमा हामीले प्रष्ट देख्दछौँ। यहाँनिर पहिलो योहन्नामा 4 पदमा हामीले उहाँलाई चिन्छु भनेर आज्ञा नमाने चाहिँ झुट्टा भनेर हामीले यहाँ देख्दछौँ। अनि लुका 6:46 के लेखेको छ, मैले भनेका कुरा गर्दैनौ भने किन मलाई प्रभु प्रभु भन्छौ? अनि त्यसपछि तपाईँले पढ्नुभयो भने दुई किसिमको जग, बुद्धिमान र मूर्खको जगको बारेमा त्यहाँ लेखेको छ। जग भनेको चाहिँ येशूको आज्ञा पालन गरेर उहाँलाई, उहाँ जो चट्टान हुन्छ उहाँमा जिउने जीवन, अनि त्यो कुरो हामी त्यहाँ देख्दछौँ। अनि याकुबमा त मैले अघि सुरुमै पढिसकेँ, वचन पालन गर्ने हो सुन्ने मात्र भएर धोका नदियो। जब मान्छेहरूले वचन सुन्ने मात्र हुन्छन् उनीहरू चाहिँ आफैलाई धोका दिने हुन्छन् भनेर हामीले देख्दछौँ। तपाईँलाई मैले परमेश्वरको वचन पालन गर्ने र ख्रिस्टको इच्छा अनुसार जिउने जीवनको कुरा गर्दै गर्दा गलाती पाँचको 21 यो 19 देखि 21 पद तपाईँलाई म पढ्न मन लाग्यो, जुन चाहिँ हामीलाई सबै थाहा छ। वास्तवमा संसारमाथि विजय चाहिँ येसुमा परमेश्वरबाट जन्मिएका व्यक्तिहरू संसारमाथि विजय हुन्छन्, त्यो एउटा मार्क भनेर हामीले पढेका छौँ। त्यो संसार भन्दाखेरि चाहिँ संसारको सिस्टम, जो चाहिँ शैतानको सिस्टम। तपाईँ र म संसारसँग एकै तालको हुन सक्दैनौँ, संसारको मान्छेहरूसँग सहभागी हुन सक्दैनौँ, त्यहाँनिर परमेश्वरलाई निन्दा हुने खालको काममा सहभागी हुन सक्दैनौँ। यहाँनिर तपाईँलाई भन्न चाहन्छु, पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यिनै हुन् व्यभिचार। मैले देखेको छु धेरै क्रिस्चियन मान्छेहरू व्यभिचारमा फस्छन्, कति वरिष्ठ मान्छेहरू। अनि एकचोटि व्यभिचारमा फसेको मान्छे फेरि फस्दैन कि भन्ने जस्तो लाग्दैन मलाई। परमेश्वरको अनुग्रहले मान्छेलाई बल दिनुहुन्छ होला, तर कोही मान्छे यति ठुलो पापमा एकचोटि पर्छ भने त्यो मान्छेको जीवन बेकार हो, मलाई त्यस्तो लाग्छ। हामीलाई परमेश्वरले अनुग्रह गरौँ, किन हाम्रो शक्तिले हामी यो सबै कुराबाट पवित्र रहन सक्दैनौँ। अनि यहाँनिर अपवित्रता, लम्पटपना, मूर्ति पूजा, मान्छेले मूर्ति पूजालाई साधारण लिन्छ नि। कतिजना क्रिस्चियन भनेकाहरूले यो समयमा तिहार मानिराखेको, दसैँ मानिराखेको मैले देखिरहेको छु। मूर्ति पूजा प्रियहरू, मूर्ति पूजाको पछाडि शैतान हुन्छ भनेर हामी बुझ्छौँ। येसुलाई प्रभु स्वीकार्ने मान्छेहरूले कहिले पनि मूर्ति पूजाको पछाडि जान सक्दैन। तन्त्र मन्त्र, दुश्मनी, झै झगडा, ईर्ष्या, अब यहाँनिर यो झै झगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, यो त हरेक व्यक्तिमा भइराखेको हुन्छ। कतिचोटि मान्छेहरूले क्रिस्चियन भएर पनि यस्ता कुराहरूको स्वभाव देखाएर उनीहरूलाई चाहिँ म गलत छु भन्ने पनि लागेको छैन, किनभने त्यस्तो खालको वचन घोषणा गर्ने मान्छे उनीहरूको अगाडि आएको हुँदैन। उनीहरूले अहिलेसम्म सुनेका मान्छेहरू पनि त्यस्तै छन्, स्वार्थीपन, फुट, गुटबन्दी, डाह, पियकटपन, अश्लील अश्लील मोज मजा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेतावनी दिन्छु। यहाँनिर राम्रोसँग सुन्नुहोस्, यहाँ अघि पनि दिएकै हुँ, जसले यस्ता कामहरू गर्छन् परमेश्वरको राज्यको हकदार हुने छैनन्। क्रोध गर्ने व्यक्ति, ईर्ष्या गर्ने व्यक्ति, फुट ल्याउने व्यक्ति, गुटबन्दी गर्ने, डाहा गर्ने, मूर्ति पूजा गर्ने परमेश्वरको राज्यको हकदार हुने छैन। यो त डरलाग्दो कुरा हो नि, होइन? डरलाग्दो कुरा हो नि। त्यस कारणले तपाईँ र मैले होसियारी हुनुपर्ने कुरा यहाँनिर छ। यसैले वचन पढेर खालि धोका आफैलाई दिने होइन कि वचन सुनेर चाहिँ पालन गर्ने हुनुपर्छ भनेर हामी यहाँ याकुबको पत्रमा पढ्छौँ, 1:22 हामीले हेरेको थियौँ। सुनेको वचन जीवनमा लागू गरेको छैन भने त्यसलाई धिक्कार। वचनले वास्तवमा हामीलाई परमेश्वरतिर डोर्याउँछ, वचनले हामीलाई परमेश्वरको नियन्त्रणमा राख्दछ, वचनले हामीलाई पवित्र बनाउँदछ। वचन पालन नगर्नेले आफैलाई धोका दिन्छ, डिसिभिङ वान सेल्फ। वचन पालन नगर्ने चाहिँ त्यसले आफैलाई धोका दिइराखेको हुन्छ। वचन पालन नगर्ने आफैलाई धोका दिइराखेको हुन्छ। त्यस कारणले हामीले यो कुरामा होसियारी हुनुपर्छ। तपाईँलाई म 1-2 अर्को पदहरू पढ्न चाहन्छु आजको यो कुरा सिद्धाउनुभन्दा अगाडि, उहाँको दोस्रो आगमन सम्बन्धी पदहरू 1-2 पढ्न चाहन्छु। येशु प्रभुको दोस्रो आगमन, वास्तवमा उहाँको दोस्रो आगमनको कुरामा चाहिँ हामी एकदमै सचेत हुनुपर्ने कुरा, दोस्रो आगमनको लागि तपाईँ र म तयार हुनुपर्ने कुरा। अनि अघि मैले तपाईँलाई प्रकाशको पुस्तकको कुराहरू भनिसकेँ। परमेश्वरको अगाडि हामीले आफ्नो हृदय समर्पित गर्नुपर्ने कुराहरू हामीले हेऱ्यौँ। तपाईँलाई मैले एउटा अर्को पद पढ्न चाहन्छु, दोस्रो आगमनको बारेमा मैले तपाईँसँग कहाँतिर राखेँ, मैले एउटा नोट राखेको थिएँ, मैले भेटिनँ, तर तपाईँलाई मैले पहिलो थिस्लोनिकी 5 अध्यायमा एक दुईवटा कुरा पढ्न चाहन्छु। पहिलो थिस्लोनिकी 5 अध्यायमा यहाँ सुरुमा के छ भने यो दोस्रो आगमनको बारेको कुरा छ यसमा, अनि तपाईँलाई एक दुईवटा कुराहरू यसमा भन्न चाहन्छु। अघि मैले के भनिरहेको थिएँ, धेरै मान्छेहरूले यसुलाई छोड्दैछन् है। मलाई त एकदम यहाँ भित्र चोट जस्तै पर्छ जब मान्छेहरू परमेश्वरलाई विश्वास गरेका विश्वासी भएकाहरू मूर्ति पूजातिर लाग्छन्। तपाईँ र मेरो जीवनमा परमेश्वरलाई निन्दा हुने काम नहोस्, त्यो पुस्तकमा लेखिया छ, विचार गर्नुहोस्। कुनै पनि ठाउँमा जानुहोस्, हाम्रो इष्टमित्रहरू विश्वासी छैनन् तर तिनीहरूको अगाडि ज्योति चम्काउनुहुन्छ कि उनीहरूसँग लोली मिलाउनुहुन्छ, प्रभुलाई निन्दा गर्ने काम गर्नुहुन्छ, यो सिरियस कुरा हो भाइ हो। समय र बेलाको विषयमा तिमीहरूलाई केही लेख्ने आवश्यकता छैन थिस्लोनिकीमा, समय र बेला, किनकि तिमीहरू आफै राम्ररी जान्दछौ प्रभुको दिन त रातमा चोर आए झैँ आउनेछ। मैले पहिलो थिस्लोनिकी 5 अध्यायको 1 र 2 पद पढेँ, जब मानिसहरू शान्ति र सुरक्षा भनिरहेका हुन्छन् गर्भवती स्त्रीलाई व्यथा लागे झैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्छ, तिनीहरू कुनै रीतिले उम्कने छैनन्, तर भाइ हो तिमीहरू अन्धकारमा छैनौ, तसर्थ त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्ने छैन। कि हाम्रो विश्वास यस्तो हो, किनकि तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तान हो, हामी रातका र अन्धकारका सन्तान होइनौ, यसकारण अरूहरू झैँ हामी नसुतौँ तर जागा बसौँ, सचेत हौ। 7 पद, किनकि सुत्नेहरू रातमा सुत्छन् र मध्य पिएर मात्नेहरू रातैमा मात्छन्, तर हामी चाहिँ दिनका हुनाले हामी सचेत हौ र विश्वास र प्रेमका छातीको पाता र मुक्तिको आशाको टोप लगाऊ, किनकि परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन तर हाम्रो प्रभु येशु ख्रिस्टको मुक्ति प्राप्त गर्नलाई अघिबाटै नियुक्ति गर्नुभएको छ। उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा बसौँ र सुतेका हौँ, हामी सबै उहाँकै साथमा जिउनेछौँ। यसकारण एकले अर्कालाई प्रोत्साहन दियो र एकले अर्कालाई दह्रिलो पार्ने काम गर, जसको निम्ति जस्तो तिमीहरू गर्दै पनि छौ। हामी एकअर्काको निम्तिले चाहिँ परमेश्वरमा दह्रिलो पार्नु पर्यो। यहाँ 12 पददेखि तल पहिलो थेसलोनिकी 5 को है, तर भाइ हो हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछौँ कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू जो प्रभुमा अगुवाहरू हुन् र तिनीहरूलाई चेतावनी दिन्छन् तिनको आदर गर। यो वचन के हो? परिश्रम गर्ने, चेतावनी दिने। अनि मलाई थाहा छ यहाँ तपाईँहरू जो हुनुहुन्छ प्राय अगुवाहरू हुनुहुन्छ, कि तपाईँ र मेरो जीवन मान्छेले अनुसरण गर्न लायकको छ, कि तपाईँ र मेरो जीवनमा ख्रिस्ट प्रभुको रूपमा उच्च स्थानमा उचालिनु भएको छ, हरेक कदम हरेक चोट हरेक ठाउँ यो जरुरी छ प्रियहरू, नत्र भने हामी बढी दण्डमा पर्नेछौँ। तिनीहरूको कामको खातिर तिनीहरूलाई प्रेम साथ अति उच्च आदर गर, तिनीहरू आपसमा मेलमिलापमा बस, भाइ हो हामी तिमीहरूलाई अर्थै दिन्छौँ कि अल्छेहरूलाई चेतावनी दियो, हरेस खानेहरूलाई दिलासा दियो, कमजोरीहरूलाई मद्दत गर, ती सबैसँग सहनशीलता देखाओ। याद राख कसैले खराबीको बदलामा खराबी नगरोस् तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्टा गर, सधैँ आनन्दित हो, निरन्तर प्रार्थना गरिरह, सबै परिस्थितिमा धन्यवाद दियो, किनकि ख्रिस्ट येशूमा तिमीहरूका निम्ति परमेश्वरको इच्छा यही हो। पवित्र आत्मालाई ननिभाओ, अगमबाणीलाई तुच्छ नथान, सबै कुराको जाँच गर, जुन कुरा असल छ यसैमा दृढ रहो, सबै किसिमका खराबीबाट अलग बस, शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याउन् र तिमीहरूका समस्त आत्मा प्राण र शरीर हाम्रा प्रभु येशू ख्रिस्टको आगमनमा निष्कलङ्क रहौँ। यो निष्कलङ्क रहने कुरा महत्त्वपूर्ण छ होइन? यहाँ के छ? आत्मा, तिमीहरूका समस्त आत्मा प्राण र शरीर हाम्रो प्रभु येशू ख्रिस्टको आगमनमा निष्कलङ्क रहौँ। तिमीहरूलाई बोलाउनु हुने विश्वासयोग्य हुनुहुन्छ उहाँले यो गर्नु नै हुनुहुन्छ, भाइ हो हाम्रो निम्ति प्रार्थना गर, सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर, म तिमीहरूलाई प्रभुमा अनुरोध गर्दछु कि यो पत्र पढेर सबै भाइलाई सुनाइदियो, हाम्रो प्रभु येशु ख्रिस्टको अनुग्रह तिमीहरूमा रहन्। पावलले थिस्लोनिकीको विश्वासीहरूलाई यो चेतावनी दिँदै गर्दा यो वचन सबैले सुन्नुपर्ने कुरा पनि भनेका छन्। त्यस कारणले प्रियहरू, मलाई यो कुरो तपाईँहरूको अगाडि राख्न मन लाग्यो। यो त म सधैँ देख्छु, मान्छेहरू ख्रिस्टलाई कसरी के भन्छ त्यति ठुलो उच्च स्थानमा राख्दैन, आफ्नो अगाडि जे ठिक हुन्छ त्यही गर्छन्। मान्छेहरूसँग मैले त यस्तो यस्तो मान्छे देखेको छु, म क्रिस्चियन भन्न पनि लजाउँछन् कतिजना। तर तपाईँलाई म भन्छु, म चाहिँ गोली अगाडि आए पनि म प्रभुको हुँ भन्ने हिम्मत प्रभुले दिनुभएको छ। पञ्चायत कालमा हामी चर्च जाँदाखेरि अब त्यतिखेर झोला नभएर हो कि मान्छेले पक्राउ गर्न सक्थ्यो, पिट्न सक्थ्यो, क्रिस्चियनहरूलाई झेलखान हाल्न सक्थ्यो, तर बाइबल हातमा बोकेर यसरी हिँड्थेँ म। एउटा प्रभुले एउटा जोस दिनुभएको थियो, अनि धेरै याद गर्छु म ती दिनहरू। एकचोटि दोलखातिर सुसमाचार प्रचारमा गएको थिएँ, पुलिसले झन्डै पक्रियो, तर हामी घरै पिच्छे पस्दै मान्छेहरूलाई सुसमाचार सुनाउँथ्यौँ। त्यो बेलामा उत्तिनिखेर झ्यालखान जान सक्थ्यो। तर त्यो सबै कुरा भन्दा पनि मैले आज तपाईँलाई मुख्य के भने भने, प्रभुलाई ग्रहण गर्दाखेरि प्रभुको रूपमा आफैलाई समर्पित गर्ने कुरा र तपाईँ र मेरो जीवनमा येशु ख्रिस्ट उचालिने कुराले हाम्रो हृदय बदलिएको हुन्छ। तपाईँ र मेरो हृदय नबदलिया छ भने हामी हिपोक्रेट छौँ भन्दै काम लाग्दैन। तर यो अन्तको दिनलाई याद गरेर तपाईँ र म जो अगुवाको भूमिकामा छौँ, मानिसहरूले हाम्रो देखासिकी गर्नुपर्छ, हामीले उनीहरूलाई चेतना दिनुपर्छ। त्यसैले यो अन्तका दिनहरूमा हामी अझै प्रार्थना, अझै होसियार र सबभन्दा ठुलो कुरा येशु प्रभुको वचनमा हामीले समय बिताउनुपर्छ, ताकि हामी भित्रदेखि बाहिरसम्म परिवर्तन हुन सकौँ। प्रियहरू हो, हामी मण्डलीकाहरू, मण्डलीमा प्रभुको वचन अनुसार एकतामा आउने, पवित्रतामा आउने मण्डलीको उद्देश्य, हरेक मण्डलीका अगुवाहरूको उद्देश्य एउटा आत्मा उत्साह दिएर बढाउने, हरेक व्यक्तिको जोस जाँगर के हुनुपर्छ, मण्डलीमा आत्मा बढाउने हुनुपर्छ। मण्डली ख्रिस्टको शरीर हो। धेरै मान्छेहरूले मण्डललाई त्यसरी महत्त्व दिएको हामी देख्दैनौँ। त्यो सबै कारण के हो, नबुझेर हो, प्रभु येशूको वचन के हो बुझेको छैन होला। आफैले आफैलाई त धेरै बुझेको विचार गर्छ, तर जीवनमा परिवर्तन देखिएन। त्यसैले प्रियहरू, हामी ख्रिस्टलाई उचालौँ, उहाँलाई उचालौँ, ताकि उहाँले हामीलाई उचाल्नुहुन्छ। त्यही कुरो बाइबलमा छ नि, जब हामी उहाँलाई उचाल्छौँ मानिसहरूलाई उहाँले नै ल्याउनुहुन्छ। तपाईँहरू कुनै पनि मानिसहरूको बिचमा उहाँलाई चिन्ने नचिन्ने, ख्रिस्टको महत्त्व, उहाँलाई दिने इज्जत 100 गुणा बढी होस्, हालेलुया भनेर उभिनुहोस्। एउटा सानो कुरामा कम्प्रोमाइज नगर्नुहोस्, परमेश्वरको उच्चतालाई उचाल्नुहोस् तपाईँको जीवनमा, विश्वासमा, एक्टिभिटिजमा। त्यसो गर्दाखेरि चाहिँ परमेश्वरको शक्ति हामी काम गर्न दिन्छौँ। अस्तिको हप्ता हामीले सिकेका थियौँ कसरी ख्रिस्ट हामीमा महिमाको आशाको मतलब के हो। ख्रिस्ट हामीमा महिमाको आशाको मतलब येशु ख्रिस्ट जो सर्वश्रेष्ठ सबै कुरा हुनुहुन्छ, पवित्र आत्माद्वारा हामीमा बास गर्नुहुन्छ, अनि उहाँको शक्तिले हामीलाई क्रिस्चियन जीवन जिउन मद्दत गर्नुहुन्छ। कुनै पनि व्यक्ति आफ्नो शक्तिमा क्रिस्चियन जीवन जिउन सक्दैन। कुनै पनि व्यक्ति ख्रिस्ट बाहेक, पावलले रोमी 7:18 भनेको जस्तै हो, पाप स्वभाव बाहेक उसमा केही छैन, आफ्नो शक्तिमा के पनि छैन। तर कतिखेर हामीले ख्रिस्टको जीवन जिउन सक्छौँ, जतिखेर हामी प्रभु येशूलाई हाम्रो हृदयको प्रभु अनि निरन्तर उहाँमा हामी हिँड्छौँ, त्यो क्रिस्चियनिटी हो प्रिय। येशु ख्रिस्टले मात्रै क्रिस्चियन जीवन जिउन सक्नुहुन्छ, अनि त्यो येशु ख्रिस्ट पवित्र आत्मामा प्रभु भएर तपाईँ र ममा शासन गर्नुहुन्छ। हालेलुया, हामी परमेश्वरलाई महिमा दिन्छौँ। तपाईँहरू सबैलाई परमेश्वरले चलाउनु भएको होस्। आउनुहोस् हामीहरू प्रार्थना गरौँ।